मैं मुबल्लिग बनूं सुल्तों का, खूब चर्चा करूं सुल्तों का, हो करम बहरे खाके मदीना।
الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله رسول اکرم نور مجسم شاہ بنی آدم رسول محتشم صلی اللہ تعالی علیہ وآلہ وسلم کا فرمان عالی شان ہے تم اپنی مجلسوں کو مجھ پر درود پڑھ کر آراستہ کرو تمہارا درود پڑھنا قیامت کے روز تمہارے لیے نور ہوگا صلو علی الحبیب صلی اللہ تعالی علی محمد ایک ڈاکٹر کا میں آپ کو واقعہ بیان کرتا ہوں اس کا تعلق دمشق سے تھا اور وہاں کے ایک ہاسپٹل میں وہ ڈاکٹر تھا اس ڈاکٹر کی اچانک طبیعت خراب ہو گئی اسے ہسپتال میں داخل کروا دیا گیا پروفیشنلی وہ ڈاکٹر ہی تھا چیک اپ کے دوران جب اس کی رپورٹس وغیرہ کروائی گئی تو بڑی ہی گمبھیر قسم کی بیماریاں سامنے آئیں جس میں ایک کینسر کی بیماری بھی ڈکلیئر ہوئی اب کینسر ظاہر ہے کہ ایک طرح سے ایک بلیک وارنٹی ہے پتہ چل جائے کینسر ہے تو وہ مینٹلی طور پر بھی پریپئر ہو جاتا ہے کہ لگتا ہے کہ اب فائنل سٹیج ہے خیر اس کا علاج شروع ہوا خود بھی پروفیشنل ڈاکٹر تھا اب ڈاکٹروں نے علاج شروع کیا جو باہمی مشورے سے علاج ہوتا رہا اب جو ایک پورا ایک میڈیکل بورڈ بنا تھا اس کے ٹریٹمنٹ کے لیے سارا مطلب اس کے بارے میں غور کرتا رہا لیکن کوئی صورت ایسی بنتی نظر نہیں آ رہی تھی اور تھا جوان بوڑھا نہیں تھا جو مریض تھا وہ جوان تھا وہ بوڑھا نہیں تھا منگنی بھی ہو چکی تھی شادی نہیں ہوئی تھی تو لوگوں نے مشورہ بھی دیا منگیتر کو کہ اب اس سے شادی کر کے کیا کرے گی منگنی بھی توڑ دے تو وہ جو منگیتر تھی یا اس کے گھر والے تھے انہوں نے بھی منگنی توڑنے سے منع کر دیا اس کی رضا مندی ظاہر نہیں ہونے دی کہ مطلب ابھی ہم منگنی نہیں توڑتے شفا دعا وغیرہ کا سلسلہ جاری رہا ڈاکٹر جو جوان تھا کینسر کا مریض ہو چکا تھا اس سے ایک پڑھی ہوئی بات یاد آئی علاج ہو رہا تھا لیکن فرق نہیں پڑ رہا تھا مرض بڑھتا چلا جاتا اچانک اس کو ایک بات یاد آ گئی کہ اس سے کتاب میں پڑھا تھا کہ اپنے مریضوں کا صدقے کے ذریعے علاج کرو فوراً یاد آ گیا اب بیٹھا بیٹھا غور کرتا رہا کہ کروں تو میں کیا کروں پھر سے کہا کہ ہو سکے تو پھر اس علاج کا بھی ذریعہ استعمال کر لینا چاہیے جو میں نے کتاب میں پڑھا ہے کہ دنیاوی طور پر تو میں نے بہت علاج کروا لیا اب اس نے کیا کیا اس نے گھر کا انتخاب کیا وہ گھر کیا تھا وہ گھر ایک ایسا تھا جس میں مرد کا انتقال ہو چکا تھا نہیں بیوہ تھی عورت ایک بیوہ کا گھر کہ اس نے پتا لگایا اور معلوم ہوا کہ یہ بڑی قسمہ پرسی کے عالم میں گھر چل رہا ہے غربت ہے پریشانی ہے کمانے والا دنیا سے جا چکا ہے غریب گھر تھا بیوہ کا گھر تھا اس نے اس بیوہ اور غریب کے گھر کا انتخاب کیا اور اپنے کسی قریبی دوست کے ذریعے اس نے اس غریب گھر کی کفالت اپنے ذمہ لے لی اور اس کی مدد کرنے لگا اور پیسے بھجواتا رہا خود سامنے نہیں آیا اس نے گویا کہ صدقہ کا یہ ایک ذریعہ اس نے استعمال کیا کہ میں اس ذریعے سے صدقہ کروں گا جب اس گھر میں اس کی رقم پہنچنا شروع ہوئی تو وہاں سے بھی ایک سوال ہوا کہ کون ہے کیا ہے، تو نام بتانے کی کوئی کوشش نہیں ہوئی، بس یہ ہوا کہ آپ کم از کم یہ دعا کر دو کہ جو آپ کی مدد کر رہا ہے اللہ تعالیٰ اسے شفا عطا فرمائے۔ تو وہ شفا کی دعا وغیرہ ہوتی رہی، وہاں صدقہ ہوتا رہا، یہاں شفا کی دعا کا سلسلہ جاری رہا۔ ایک دن ڈاکٹروں نے اس کا ری چیک اپ کیا اور اس کی دوبارہ رپورٹس بنانی شروع کی۔ جب رپورٹس آئیں تو ڈاکٹر رپورٹس دے کر پریشان ہو گئے کہ اس رپورٹ کے اندر کوئی ایسی مرض کی چیز نظر نہیں آ رہی تھی۔ ڈاکٹروں کو تھوڑا سا لگا کہ یہ رپورٹس کس کی ہیں، یعنی کہ رپورٹ تبدیل ہو گئی ہے یا کوئی کیا پرابلم ہو گیا، لیکن جب تھوڑا سا غور کیا گیا تو رپورٹس اسی کی تھیں، مگر نہ کینسر تھا نہ کوئی اور پرابلم تھا، ساری بیماریاں اس کی گویا کہ ختم ہو گئیں، شفا مل گئی اس کو، یوں سمجھیں۔ اب وہ خود ڈاکٹر تھا جو مریض تھا، کینسر کا مریض خود ڈاکٹر تھا۔ اب ڈاکٹر کے پینل نے بھی اسے ڈسکشن کی کہ آپ خود ڈاکٹر ہیں، ہم بھی ڈاکٹر ہیں، اس طرح تو مطلب ہوا تو نہیں ہے کوئی ایسا، ٹریٹمنٹ آپ کے سامنے تھا کہ میڈیسن رسپونڈ ہی نہیں کر رہی تھی، تو آپ ٹھیک کیسے ہو گئے؟ اس نے کہا کہ آئیڈیا تو کچھ بھی نہیں ہے، بس وہ سارے دنیاوی علاج رہیں کے ہی رہ گئے، میں تو اللہ اور اس کے رسول کو راضی کرنے والا کام شروع کر دیا، اور مجھے پتا چلا تھا کہ صدقے کے ذریعے اپنے مریضوں کا علاج کرو، تو میں نے صدقے کے ذریعے اپنا علاج ہی شروع کر دیا، میں صدقہ کرتا رہا، غریب گھر کی کفالت کرتا رہا، وہاں سے مجھے دعائیں ملتی رہیں، اور حتیٰ کہ میری بیماریاں دور ہو گئیں، میں تم تک رجوع کرتا رہا کرتا رہا کرتا رہا، آخر کار میں نے اپنے رب کی طرف رجوع شروع کر دیا۔ جب میں نے اپنے رب سے رجوع کیا اور رب کی رضا کی طرف میں گیا، تو وہی شفا دینے والا ہے، میرے رب نے مجھے بغیر کسی دوا کے اس مہلک مرض سے شفا عطا فرما دی۔ تو یوں اس نے صدقے کے ذریعے اپنا بڑا خوبصورت علاج تجویز کیا۔ میرے میٹھے میٹھے اور پیارے پیارے اسلامی بھائیوں اور مدنی چینل کے ناظرین، ہمارا جو یہ اجتماع ہے، یہ ایک تاجر برادری کے عنوان پر، بزنس کمیونٹی، خواہ وہ بڑے سیکٹر میں یا بڑے اس پہ کام کرتی ہوں یا چھوٹے پیمانے پر کام کرتے ہوں، عام سے دکاندار ہوں یا جو بھی ہو، ایک ارننگ طرح کی بھی آپ نے اپنی کی ہوئی ہے، دعوت اسلامی کی کوشش یہی ہے کہ معاشرے کے مختلف طبقات میں ہمارا سنت و بھرا مدنی کام ہو، تو اس میں ظاہر ہے کہ تاجر بھی ایک کمیونٹی ہے۔ میں سمجھتا ہوں کہ یہ جو میں نے آپ کو واقعہ بیان کیا، گھر میں بھی کتنے سے مریض ہیں، عورتیں بھی مریض ہیں، اسلامی بہنیں مریض ہیں، مرد مریض ہیں، بچے مریض ہیں، اگر آپ اس واقعے کو سامنے رکھتے ہیں جو میں نے آپ کو بیان کیا ہے، اور صدقے کو آپ اپنے لیے ایک علاج کے طور پر لے لیں کہ صدقے کے ذریعے اپنے مریض کا علاج کرو، آپ کا بچہ بیمار ہے، آپ صدقہ اس نیت سے دیں کہ میں صدقہ دے رہا ہوں اور اس کے ذریعے میں اپنے بچے کے مرض کا علاج کروں گا، کیونکہ اس میں ہے بہت برکت ہے۔ ایک مستدرک للحاکم، یہ ایک بڑی حدیث کی مشہور کتاب ہے، ان کے جو مصنف ہیں ان کے حوالے سے میں نے وہ کتاب میں پڑھا تھا کہ ان کے چہرے پر دانے نکل آئے نا، چہرے پر بڑا عجیب و غریب ان کا پرابلم شروع ہو گیا، مرض تھا، بیماری تھی۔ حدیث کے بہت بڑے محدث، بہت بڑے عالم ہیں، ان کے ساتھ یہ پرابلم ہوا، تو ایک اجتماع میں انہوں نے اپنی دعا کے لیے کہلوایا تھا، ان کے لیے دعائیں بھی ہوئیں کہ ان کے لیے دعا کریں کہ اللہ شفا عطا فرمائے۔ تو رات کو کسی نے خواب میں سرکار مدینہ صلی اللہ تعالی علیہ وآلہ وسلم کی زیارت کی، صلی اللہ تعالی علیہ وسلم، اور نبی پاک صلی اللہ تعالیٰ علیہ وسلم نے کچھ یوں ارشاد فرمایا، جیسا خلاصہ یہ تھا کہ انہیں کہو کہ پانی کے ذریعے مطلب علاج کریں یا پانی کھول دیں لوگوں پر، لوگوں کو پانی پلائیں، خلاصہ یہ تھا کہ لوگوں کو پانی پلائیں۔ تو ان تک یہ پیغام پہنچا کہ آپ لوگوں کو پانی پلائیں، تو انہوں نے اپنے گھر کے باہر ایک سبیل بنا دی۔ دیکھو آپ آج کل دیکھتے ہو گے کہ لوگ اپنے گھروں کے باہر چھوٹی سی پانی کی وہ سبیل بنا دیتے ہیں، میں نے دیکھا بعض اوقات اس طرح کے ایریاز میں کبھی گزر ہوا ہے، جیسے یہ बंगलो वगैरह भी जहाँ होते हैं तो वो क्या करते हैं, अपने घर के अंदर से शायद एक टैंकी बना देते होंगे और बाहर दो चार नलके लगा देते होंगे, शायद ऐसा भी करते होंगे। तो उन्होंने क्या किया, लोगों पर पानी खोल दिया और घर के बाहर एक सबील लगा दी और उसमें उसको ठंडा कर दिया और हर आने जाने वाले के लिए पानी खोल दिया। चंद दिनों के अंदर अंदर इनके चेहरे की जो वो दाने और जो परेशानी थी वो ऐसी दूर हो गई कि ना सिर्फ इनका चेहरा साफ हो गया बल्कि पहले से ज्यादा रोशन हो गया। लोगों पर पानी खोल दिया, पानी के जरिए लोगों की मदद, ये भी एक सदके की सूरत है, खाना खिलाना, पानी पिलाना और लोगों की हाजतें, लोगों की जरूरतों को पूरा करना। मैं यहां पर आपके बिजनेस पर को डिस्कशन करने की आज मैं उसमें नहीं आया कि टाइप ऑफ बिजनेस, और ये मैं कुछ और ही समझे कि आज आपके सामने अपना दर्द लेकर हाजिर हुआ हूं। आए दिन एक प्रॉब्लम हमारे यहां बढ़ता जा रहा मैं कहूं, और वो है महंगाई। ये कैसी डिस्कशन है कि जो को ढकी छुपी नहीं है, यानी ये कोई मैं छुपी हुई बात या बड़ी रास की बात आपसे नहीं कर रहा हूं। हर खास तो हम गोया के इसमें मुब्तला है कि महंगाई 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 महंगाई। देखिए महंगाई का जो जिन है ना, इसे बोतल में बंद करने की इस वक्त तो हमारी ताकत तो है नहीं। अच्छा, ये महंगाई का जिन सिर्फ हमारे वतन अजीज में नहीं है, ये महंगाई का जिन जो है ना, ये दुनिया के कई मुल्कों के अंदर इस वक्त जो है ना वो अपनी तबाही फैला रहा है। इसके बहुत सारे राज हैं, इसके बहुत सारे इश्यूज पर अगर मुझे मतलब मौका मिलता तो मैं इस पर आपको डिस्कस करता कि महंगाई की वजूहत क्या है। मुझे ऐसा लगता है कि अभी भी इसको डिस्कस करूंगा तभी कोई महंगाई कम नहीं कर लूंगा। जैसे कल आप अखबार में ये नहीं पढ़ेंगे कि रात सुनो तो बड़ा बयान हुआ फैजान मदीना दावत इस्लामी के मदनी मरकज में, और हमारे यहाँ सुबह जो है ना वो पेट्रोल का रेट भी नीचे आ गया, आटा सस्ता हो गया, चावल सस्ता हो गया, फ्रूट ठेले वालों ने बहुत सस्ता कर दिया और किराने वाले ने राशन वालों ने सबको सस्ता वस्ता कर दिया और सब मतलब कि महंगाई खत्म हो गई। इसका चांस बजाय कुछ भी नहीं है, ठीक है। इसलिए मैं इस वक्त फिलहाल इस मौजू को जेरे बहस नहीं लाना चाह रहा कि रीजन जिसको वजूहात कहते हैं महंगाई की, इस पर हम बयान नहीं करते। मैं कुछ और ही आपके सामने हल लाया, यानी दो वाक्या जो मैंने आपके सामने बयान किए ना, यही मेरा मौजू है। पहला वाक्य आपके सामने मैंने बयान किया कि किस तरह एक कैंसर के मरीज ने एक गरीब घर की किफालत दी और अल्लाह ताला ने इसके कैंसर का मर्ज दूर फरमा दिया। दूसरा वाक्य मैंने बयान किया किस तरह हजरत ने लोगों को पानी पिलाया और अल्लाह ताला ने उस पानी की बरकत से इनके मर्ज को दूर फरमा दिया। मेरा दर्द यह है कि जितनी भी इस वक्त ताजिर बिरादरी विद दिस कम्युनिटी, इवन के जो अर्निंग जिसकी भी थोड़ी बहुत 50-60-70 हजार रुपए की भी जिसकी आमदनी है, मैं उनसे इस वक्त डायरेक्टली बात करना चाह रहा हूं। यानी यूं समझिए कि 50+, 60+, 70+ 1000 जिसकी आमदनी है, मैं उनसे बात कर रहा हूं लाखों में करोड़ों में, ये एक अलग बात है, लेकिन कम से कम की मैं एक चलो लिमिट बना लेता हूं। वरना लिमिट तो सच्ची बात है मैं 10-12 हजार रुपए वाले की बना सकता हूं, उसको 10-20 रुपए की भी मैं बोल सकता हूं कि तू भी कुछ 10-20-25 रुपए अपने जिम्मे ले लेना। ये समझा, इस महंगाई के दौर में हम महंगाई को काबू करने की ताकत नहीं रखते, ठीक है, मगर महंगाई से जितने गरीब लोग ज्यादा से ज्यादा इफेक्टेड हैं, हम उनकी उस परेशानी और मुसीबत को किसी हद तक कम करने में अपना किरदार अदा कर सकते हैं। कई ऐसे जिनके अंदर 5000 रुपये उनके जेब से निकल जाएं तो 5000 रुपया उनके लिए लाइक पीनट है, लेकिन जिसके घर पे जाएगा ना उसके लिए गोया था फल्ली की पूरी फसल आ गई है, उसके लिए 5000 रुपया बहुत है। एक आम आदमी के घर में 5000 का राशन आ जाता है। तो क्या ही बेहतर हो कि हम अपना कोई ऐसा जहन बना लें, मिजाज बना लें, और ऐसी कोई लिस्टिंग, जैसे मैंने डॉक्टर साहब का को वाक्य बयान किया कि उन्होंने बाकायदा एक सर्चिंग की और उन्होंने एक फैमिली ली, उन्होंने सिर्फ एक फैमिली ली और एक फैमिली का इन्होंने खर्चा अपने जिम्मे लिया, और इसमें चलते चलते खूबसूरत बात चलूं वो आखिर तक सामने नहीं आए, वो डॉक्टर आखिर तक सामने नहीं आया कि मदद कर कौन रहा है। उसको अपने नाम से मतलब नहीं था, उसको दुआ से मतलब थी, और दुआ बगैर नाम दिखाए बगैर नाम बताए भी दुआ तो मिल जाती। उसके लिए उससे यही दुआ कर, या अल्लाह जो हमारे लिए मदद कर रहा है तो उसको शिफा दे दे। तो जिसके लिए वो दुआ कर रहे हैं अल्लाह जानता है कि वो किसके लिए दुआ कर रहे हैं। तो नाम का पता होना ये कोई जरूरी मामला था नहीं। ये एक खूबसूरत और बड़ा ही प्यारा मदनी पुल ये मैं आपको बयान करके میں آگے بڑھ جاتا ہوں کہ بغیر نام کیے بھی مدد کی جا سکتی ہے, یہ یاد رکھیے گا, ٹھیک ہے؟ اور ایسا ہو تو پھر کیا بات ہے مدینے کی. تو کیا ہی اچھا ہو کہ ہم یہ کچھ ذہن بنائیں اپنا کہ کوئی 5,000 اپنے ذمے لے لے ایک فیملی, کوئی 2 فیملی, کوئی 2,500 کی فیملی اپنے ذمے لے لے. میں کہتا ہوں کوئی 1,200 روپے کی فیملی اپنے ذمے لے لے, کوئی صرف روز کا پھل اپنے ذمے لے لے, کہ مطلب کہ یہ کو بھروسے کوئی ہو ساری سمجھداری کے ساتھ. ایسا نہ ہو کہ آپ مدد کسی کی کر رہے ہو جس کے ذریعے کرے اب کوئی اپنا گھر بھرنے میں لگ گیا, اور جس کے آپ مدد کر رہے اس کو بیچارے کو آیا جایا کچھ بھی نہیں, اس کو کچھ بھی نہیں ملا, اور آپ اسی اخلاص میں اپنے رہے کہ اب میں پوچھنے جاؤں گا تو میرا نام آ جائے گا, اور آپ اسی شرافت شرافت میں پتا چلا کہ نہ بیچارے اس کے گھر پہ سامان پہنچا, اور بیچ والا یعنی فروٹ والا ہی کھا گیا, تو جناب اناج والا ہی کھا گیا, تو کریانے والا کھا گیا, تو جناب یہ گوشت والا کھا گیا, تو یہ چینی اور آٹے والا کھا گیا. اگر جینے کی خواہش ہے تو کچھ پہچان پیدا کر, تو بڑی سمجھداری کے ساتھ اگر کوئی ایسا آپ نظام اپنے طور پر بنا لیں, اور یہ طبقہ جو ملک و بیرون ملک پھیلا ہوا ہے, اگر مسلمان کا یہ غریب گھر کو اگر سنبھالنے والے لوگ سنجیدگی کے ساتھ آ جائیں, تو اتنا پیسے والا مسلمان دنیا میں ہے کہ اگر یہ صحیح معنی میں فل فلیش اگر خود کو لے آئے نا میدان میں, شاید کوئی مسلمان کا گھر غربت کی وجہ سے مرے گا نہیں. ہو یہ رہا ہے کہ غربت کی وجہ سے ماں بیٹے کا قتل کر رہی ہے, شوہر بیوی اور بچوں کا قتل کر رہا ہے, پھر خود خودکشی کر رہا ہے, یعنی قتل کر کے قتل نا حق جیسا حرام کام کر رہا ہے, توکل سے دور ہو رہا ہے, اللہ پر بھروسہ کرنے سے دور ہو رہا ہے, پھر بدقسمت انسان خود کو مار کر خودکشی کر رہا ہے, یعنی کتنے گناہوں میں مبتلا ہو گیا, کتنے لوگ اس معاملے کی وجہ سے ڈکیتی چوری میں پڑ جاتے ہیں, بے روزگاری کی وجہ سے کام نہیں ہے, نوکری نہیں ہے, کاروبار نہیں ہے. میں نہیں کہتا کہ اس وجہ سے ڈکیتی کرنا, چوری کرنا, یہ کرائم اور کرپشن کرنا یہ جائز ہو جائے گا, نہیں میں یہ نہیں کہہ رہا, میں صرف اس کے فوائد بیان کر رہا ہوں کہ اگر آپ کسی کے گھر کی کفالت کر لیتے ہیں, کسی بے روزگار کے لیے کوئی اچھا سا کام شروع کروا دیتے ہیں, اور کسی اس طرح کی اگر آپ ایکٹیویٹیز کے اندر اگر میدان میں آ جاتے ہیں, جو بھی بزنس مین طبقہ ہے, تاجر طبقہ ہے, وہ میں نے دوبارہ کہہ دوں کہ وہ چند ہزار روپے سے لے کر لاکھوں روپے تک کا یہاں پر پرپوزل موجود ہے, پیکیجز موجود ہیں. اگر ہم غور کریں تو یہ بہت سارے پیکیجز آپ کے اپنے اندر میں بن سکتے ہیں. جب آپ بزنس کرتے ہیں تو بہت ساری چیزوں کو آپ سامنے رکھتے ہیں. ایک آدمی اپنے کپڑے کی دکان میں کوئی 1,000 قسم کے تھانوں کو سنبھال سکتا ہے, تو ایک گھر نہیں سنبھال سکتا یار, سب ہو سکتا ہے. بات ہے صرف اپنی سوچ اور اپنی وہ توجہ کی, کہ آپ کی توجہ میں یہ بات ہے یا نہیں ہے, میں یہ صرف چاہ رہا ہوں. اب آئیے میں کچھ حدیثیں آپ کو سناتا ہوں, انشاءاللہ حدیثوں سے بہت زیادہ موٹیویشن ملے گی, بہت زیادہ موٹیویشن ملے گی. اتنا کرم ہوگا, ایک تو میں نے آپ کو دنیا بھی فائدے بتائے کہ بیماریاں دور ہوئی, پریشانیاں دور ہوئی, یہ بہت ساری چیزیں سے دور ہو جاتی ہیں, لیکن اب میں آپ کو کچھ حدیثیں سناتا ہوں. حضرت عبداللہ بن عمر رضی اللہ تعالیٰ عنہ سے روایت ہے کہ ایک شخص بارگاہ رسالت صلی اللہ تعالی علیہ وسلم میں حاضر ہوا اور عرض کرنے لگا, یا رسول اللہ صلی اللہ تعالی علیہ وآلہ وسلم, کون لوگ اللہ تعالی کو زیادہ محبوب ہیں؟ پیارے آقا صلی اللہ تعالی علیہ وآلہ وسلم فرمایا, لوگوں کے درمیان اللہ کو زیادہ محبوب وہ لوگ ہیں جو دوسرے لوگوں کو زیادہ فائدہ پہنچانے والے ہوتے ہیں, اور اللہ کے ہاں سب سے پسندیدہ عمل کسی کے دل میں خوشی داخل کرنا ہے, اس طرح کے تم اس کی کوئی مشکل حل کر دو, یا اس کا قرض ادا کر دو, یا اس کی بھوک دور کر دو یعنی کھانا کھلاؤ, اور کسی بھائی کے ساتھ اس کی حاجت کی خاطر چلنا اللہ تعالی کے ہاں اسے مسجد یعنی کہ اس مسجد مدینہ, مدینہ شریف کی مسجد, مدینہ منورہ میں جو مسجد ہے, اس مسجد میں ایک ماہ کے اعتکاف کرنے سے زیادہ محبوب ہے. یہ اللہ تعالی اس کو اتنا پسند فرماتا ہے, اور جس نے اپنے غصے کو پی لیا کہ اگر انتقام لینا چاہتا تو لے سکتا تھا, مگر نہ لیا تو اللہ تعالیٰ قیامت کے روز اس کے دل کو اپنی خوشنودی سے معمور فرما دے گا. اور جو بندہ اپنے بھائی کے ساتھ اس کی حاجت پوری کرنے کے لیے چلا حتیٰ کہ اس کی حاجت پوری کر دی, اللہ کریم اس سے اس دن ثابت قدم رکھے گا جس دن قدم ڈگمگا رہے ہوں گے, متزلزل ہو رہے ہوں گے. اب اس حدیث پر آپ غور کریں, رسول پاک صلی اللہ تعالی علیہ وسلم نے کس قدر ہمیں معاملات کے حوالے سے درس دیا. دیکھیں نماز کے بارے میں اسلام کے واضح ارشادات میں نماز, روزہ, حج, زکاۃ, ٹھیک ہے, اس طرح قرآن کریم کی تلاوت, تسبیح, ذکر اذکار, یہ سب چیزیں اتنے فضائل ملتے ہیں ہم کو کہ جناب یہ تسبیح کرو گے تو یہ برکت ملے گی, تو اعتکاف کی الگ فضیلتیں لکھی ہوئی ہیں, اس کی الگ مدنی بہار ہیں, اس کے الگ فضائل لکھے ہوئے ہیں کہ ہم اگر ماہ رمضان کا اعتکاف کرتے ہیں. مگر آپ اس حدیث پاک اس پر غور کریں کہ اگر کوئی اس طرح کسی کی حاجت پوری کرتا ہے تو مسجد نبوی شریف کے ایک مہینے کے اعتکاف میں بھی اس کے لیے افضل ہے. لوگوں کی مدد کرنا, میرے میٹھے پیارے اسلامی بھائیوں, مدنی چینل کے ناظرین, یہ اتنا اہم ٹاپک ہے کہ ہم بعض اوقات اپنی نیکی اور عبادت کے اس میں معاملات کو بھول جاتے ہیں. اچھا جب میں یہ مدد کی بات کر رہا ہوں کہ لوگوں کی مدد کریں, غریبوں کی مدد کریں, حاجت مندوں کی مدد کریں, اس میں دیکھیں ایک روایت آپ نے اس لفظ سنا, قرض ادا کر دیا کسی کا, بعض اوقات لوگ قرضوں میں ڈوبے ہوئے ہیں, آپ قرض ادا کر دیں کسی کا, مڑ کر نہ دیکھیں یار, مڑ کر نہ دیکھیں کہ اس نے کیا کیا, آپ اللہ کے نام پر اللہ کی رضا کے لیے کسی قرض ادا کر دیں, خلاص. آپ ثواب پر نظر رکھیں نا, اپنی تعریف پر نظر نہ رکھیں اور کسی اور کسی چیز پر نظر نہ رکھیں, اب مدد پر نظر رکھیں. اللہ کے لیے میں مدد کر رہا ہوں, اللہ کے لیے میں کام آ رہا ہوں, اللہ کے لیے میں اس کی مطلب حاجت پوری کر رہا ہوں. صدیق اکبر رضی اللہ تعالیٰ عنہ غلاموں کو آزاد فرماتے تھے, کسی نے کہا کہ آپ کمزور غلاموں کو آزاد کرتے, طاقتور غلاموں کو آزاد کرتے کہ وہ آپ کی مدد تو کرتے, آپ فرماتے کہ میں غلاموں کو آزاد اپنی مدد کے لیے نہیں اللہ کی رضا کے لیے کرتا ہوں. یہ آپ کے ارشاد کا مضمون عرض کر رہا ہوں, ہم مدد کریں اللہ کے لیے. اس میں بعض لوگ ہوتے ہیں کہ بہت زیادہ مطلب کہ وہ پچ میں جاتے ہیں, بڑی مطلب کہ وہ گہرائیوں میں چلے جاتے ہیں, ایک حد تک بندہ معلومات کر کے یوں دیکھ بھال کر بھی مدد کر دے اور پھر مدد کرنے کے بعد آپ کسی اور کی مدد کرنے میں لگ جائے. کہتے ہیں کسی ننگے کو کپڑے تو پہنا رہے ہو پھر اس کے بارے میں بات کر کے اس کی عزت کے کپڑے اتار رہے ہو, تو اس کے بدن کو کپڑے کیا پہنے جاؤ, اپنے اس کی عزت کے کپڑے اتار دیے. تو اگر کسی کو آپ نے کپڑے پہنانے ہیں تو اس کا یہ مطلب نہیں کہ اس کی عزت کے کپڑے بھی اتار دیے جائیں. تو یہ حدیث جو بھی میں نے آپ کے سامنے بیان کی ہے, اس حدیث کو سامنے رکھیں اور اللہ کی رضا کے لیے لوگوں کی مدد کی طرف غور کریں. روایت میں ہے, مومن کو خوش کرنا افضل اعمال سے ہے کہ اس کے ننگے بدن کو لباس پہنا دے, یا اس کی بھوک مٹا دے, یا اس کی حاجت پوری کر دے. امیر سنت میرے پیر و مرشد ماہ رمضان کے حوالے سے ایک بڑی پیاری بات ارشاد فرماتے ہیں. امیر سنت اس معاملے میں بڑی رہنمائی فرماتے ہیں. ہمارے یہاں مساجد کے اندر ہم افطار دیتے ہیں, اب وہ الگ بات ہے کہ وہ تربوز میں اور خربوزے میں اور یہ سارے پانی وانی میں سارے پکوڑے بھی ڈال دیے, سموسے بھی ڈال دیے, ساری چیز ڈال دی, پتہ چلا کہ سارا مطلب کہ وہ مکس پلیٹ بن گیا ہمارے پاس اور ہم مطلب اس کو کھا رہے ہیں, اس کو کھلا رہے ہیں. ٹھیک ہے, مسجد میں دینا, مسجد میں اس طرح کی افطار کا انتظام کرنا, اچھی نیت ہوگی تو ثواب ملے گا ڈیفینیٹ. اسی طرح سڑکوں پر, فٹ پاتھوں پر آپ نے دیکھا ہوگا کہ لوگ افطار کا انتظام کرتے, باقاعدہ ویگنیں رکتی ہیں اور لوگ افطار کرتے ہیں, میں نے بھی اپنی آنکھوں سے دیکھا ہے, آپ نے بھی دیکھا ہوگا. ثواب کی باتیں, ثواب. اسی طرح لوگ مسجد نبوی شریف, اللہ صاحب الصلاۃ والسلام, مسجد الحرام وغیرہ میں یہ مطلب کہ افطار وغیرہ کے سارے انتظام کرتے ہیں, نیت اچھی ہوگی انشاءاللہ بہت ثواب ملے گا, بہت ثواب ملے گا. لیکن آپ فرماتے ہیں کہ وہ میری مدنی بیٹی, ہاں میرے امیر سنت, تو یہ امیر سنت ہے نا, آپ کی بزرگی مسلم ہے. آپ فرماتے ہیں میری وہ مدنی بیٹیاں یا وہ مدنی منے, وہ مدنی منیاں جو گھروں کے اندر بیٹھے ہوئے ہیں, جن کے پاس فروٹ نہیں ہے, ان کے پاس یہ چیزیں نہیں ہیں, ایک پر ایک تھیلے پر تھیلے ڈال ڈال کر آپ مسجد میں ڈال رہے ہو, مسجد کے تھالوں میں ڈال رہے ہو, وہ بھی کچھ بچتا ہے, کچھ کھاتے ہیں, کچھ پھینکتے ہیں, سب کچھ کر دیتے ہیں, تو کیا یہ نہیں ہو سکتا کہ ان بیچاریوں کے گھروں میں پہنچے؟ اتنی اہم بات کی ہے میرا امیر سنت نے. یعنی بعض جگہیں ایسی ہیں, یقین مانے, وہاں پر اگر آپ نہ بھی دینا تو دینے والے بہت, ایسی عجیب و غریب نظام بن گیا. یا تو بعض جگہیں شاید ایسی ہے جہاں شہرت بہت ملتی ہے, ثواب پر نظر ہے یا نہیں ہے میں نہیں جانتا, لیکن وہاں مشہور بہت ہے جناب, ہم ادھر دیتے ہیں, ہم ادھر دیتے ہیں, ہم ادھر دیتے ہیں. मगर इस चक्कर में दुनिया के कई शहरों की मैं बात कर रहा हूं, सिर्फ अपने वतन अजीज की बात नहीं कर रहा, सिर्फ अपने अपने वतन अजीज में बसने वाले गरीब मुसलमानों का मैं तस्करा नहीं कर रहा, दुनिया भर के अंदर अफ्रीकी ममालिक में, इवन के और कई फारिश की तरफ आप चले जाएं, इसी तरह एशिया के कई ममालिक में आप चले जाएं, लाखों करोड़ों मुसलमान हाजतमंद हैं, लाखों। और रमजान सब पर आता है यार, एक का दिन रोजे का फर्क होता है ना, कहीं रोजा पहले हो जाता है, मतलब एक दिन चांद पहले होता है, कहीं चांद बाद में हो जाता है, कहीं रमजान एक दिन पहले रुखसत होता है, कहीं एक दिन के बाद रुखसत होता है। अगर हम दुनिया भर के जितने भी कुछ ना कुछ सरमाया रखने वाले खाते पीते लोग अगर ये समझ लें कि कोई दो चार फैमिली ले ले, कोई 12 फैमिली ले ले, कोई 50 फैमिली ले ले, कोई 112 फैमिली ले ले, और जो एक मखसूस किस्म का कोई जैसे कि कोई पैकेज वैकेज बनाकर हो जाए कोई ऐसी तरकीब, तो हो सकता है कईयों के बिचारों के दिन फिर जाएं यार। और जब ये घर में इफ्तार करें, सोचो यार कबूलियत दुआ का वक्त हो और आपके दिए हुए इफ्तार से ये खाना खा रहे हो, इफ्तार कर रहे हो, दुआ कर दे या अल्लाह जिसने हमें खिलाया तो उसे खिला, जिसने हमें पिलाया तो उसे पिला, यकीन माने बेरा पार हो जाए यार। दुख दर्द परेशानियां तकलीफें कर्जे कितनी हजार किस्म की परेशानियां दूर हो जाएं। ये जरूरी है कि हो इखलास के साथ और हो हलाल के साथ। हराम माल का सदका कबूल नहीं है, हराम माल की नहुसत यह है कि सदका करेगा तो कबूल नहीं, खर्च करेगा तो बरकत नहीं, छोड़ कर मरेगा तो अजाब कब्र का सबब बन सकता है। ये याद रखिए, हराम माल में कोई खैर नहीं है, हराम माल में कोई बरकत नहीं है, हराम माल में कोई फायदा नहीं है, ये एक सिराब का झूठा धोखा है जो सिर्फ हराम माल की वजह से इंसान के दिमाग के अंदर ये बस जाता है और उसको यहाँ की झूठी इज्जतें बादों का मिल जाती हैं, मगर कब्र हशर का मामला बहुत खतरनाक है। इसलिए हराम रोजी के साथ तो सदका व खैरात का तो मतलब आप जहनी निकाल देगा, अल्लाह पाक है, पाक माल कबूल फरमाता है। आप थोड़ा दें, आप एक आदमी को दें पूरे घर को ना दें, मगर हलाल माल से दें। हराम माल से पूरा महला पाल लो तो क्या पाला, हलाल से दें। अल्लाह ताला बेनियाज है, वो खिलाता है वो पिलाता है, और अगर हम किसी को देंगे भी तो कौन सा अपनी मर्जी से देंगे, अल्लाह तौफीक देगा तभी देंगे। माल भी अल्लाह देता है, तौफीक भी अल्लाह देता है, सबर भी अल्लाह देता है। अपने कराए कुछ नहीं है भाई कि जिस चीज पर अपने को घमंड या ऐसा कोई नाज वगैरह हो जाए, कुछ नहीं करा हम लोगों ने। रातों रात वो चाहता है तो अमीर कर देता है, रातों रात वो चाहता है तो गरीब कर देता है, रातों रात चाहता है तो वो उठा देता है, रातों रात चाहता है तो वो बिठा देता है, रातों रात चाहता है तो वो चला देता है, रातों रात चाहता है तो वो सुला देता है। वो कादिर मुतलक है, हम सबकी डोर उसके दस्ते कुदरत में, वो जो चाहे हमारे साथ करे। अगर किसी ने कोई नेकी कर ली है तो इसका कोई कमाल है ही नहीं, उस रब की रहमत है जो उसने उसको तौफीक दी नेकी करने की, और देना चाहिए, अपने रब की राह में देना चाहिए, अपने रब की राह में खर्च करना चाहिए, तंग दस्ती से इस तरह की चीजों से डरना नहीं चाहिए। प्यारे आका सल्लल्लाहु तआला अलैहि वसल्लम ने इरशाद फरमाया, तवाजो से आदमी को रिफत और बुलंदी ही मिलती है, तवाजो आजिजी, आजिजी करने से आदमी को बुलंदी और इज्जत ही मिलती है। आदमी अक्खड़पन अतकबर और गुरूर से बंदे की कोई इज्जत नहीं है, चाहे वो आपके मुलाजिम हो, खा वो आपके पड़ोसी हो, खा वो आपके रिश्तेदार हो, सबके साथ आजिजी करनी चाहिए, सबको अपने से बेहतर समझना चाहिए। मुसलमान को ये सिखाया गया है कि खुद को दूसरे से कमतर समझे, दूसरे को खुद से बेहतर समझे, तकबर ना करे कि तकबर हराम और जहन्नम में ले जाने वाला काम है, और आजिजी इख्तियार करे कि आजिजी इख्तियार करने वाले को अल्लाह बुलंदी अता फरमाते। मेरे आका सल्लल्लाहु तआला अलैहि वसल्लम क्या फरमाया, तवाजो से आदमी को रिफत और बुलंदी ही मिलती है, इसलिए तवाजो इख्तियार करो, इससे अल्लाह ताला तुम्हें रिफत और बुलंदी अता फरमाएगा। अफो दरगुजर से आदमी को इज्जत ही मिलती है, इसलिए तुम लोगों को माफ कर दिया करो, अल्लाह ताला तुम्हें इज्जत अता फरमाएगा। इंसान की इज्जत करें, एक मुसलमान को हकीर जानकर उसको खाली खाली मतलब के जलील और रुस्वा करने वाले काम हमको करने नहीं चाहिए। अल्लाह हमें आजिजी अता फरमाए, अल्लाह आजिजी अता फरमाए, अल्लाह करीम हम सबको आजिजी अता फरमाए, इनकी सारी अता फरमाए। खुद को देखते रहें कि मैं हूं क्या, मेरी औकात किया, मैं गुनाहगार, मैं सियाकार, मैं बदकार, मैं गुनाहगार आदमी, अगर अल्लाह ने मेरी इस गुनाह के होते हुए अल्लाह ने चार आदमी के दिलों में मेरी इज्जत दी है तो ये अल्लाह की रहमत, अल्लाह मेरे आमाल खोल दे, मेरे ऐब खोल दे। वो एक बुजुर्ग का कॉल है ना कि अगर गुनाह में बदबू होती तो मेरे करीब कोई ना बैठ सकता। गुनाह में अगर बदबू होती तो कौन हमारे करीब बैठता? हमारे अंदर से गीबत की बदबू भी निकलती, चुगली की बदबू भी निकलती, हसद की बदबू निकलती, नमाज कजा करने की बदबू निकलती, हराम रोजी कमाने की बदबू निकलती, सूद और रिश्वत की बदबू निकलती। एक रिश्वत देकर आता, बदबू का भपका निकलता। एक सूद का निवाला खाता खिलाता, बदबू का भपका निकलता। गीबतें करता, बदबू का भपका निकलता। झूठ बोलता, बदबू का भपका निकलता। माल में मिलावट करता, बदबू का भपका निकलता। अब अल्लाह ताला ने हमारे ऐबों को छुपाया हुआ है। अरे ये बात बड़ी समझने वाली है। अल्लाह ने हमारे ऐबों को छुपाया, तकब्बुर किस चीज का? एक ऐब खुल जाए लोग थूकने भी ना आए हम पर, इतने तो लोग अपने अंदर ऐब पाल के बैठे हुए हैं। तो अल्लाह ताला की रहमत बहुत बड़ी है, उसने हमारे ऐबों को छुपाया हुआ है। अब इस पर बंदा तकब्बुर करे और अल्लाह को नाराज करे, अल्लाह इसके ऐबों का दरवाजा खोल देगा, लोग क्या करेंगे? तो अल्लाह हमें तवाज़ो और आजिज़ी अता फरमाए, और अल्लाह करीम हम सबको सदका व खैरात करते रहने की तौफीक अता फरमाए। हज़रत अबू हुरैरा रज़ियल्लाहु ताला अन्हु से मरवी है, प्यारे आका सल्लल्लाहु ताला अलैहि वसल्लम ने इरशाद फरमाया, सदके से माल में कुछ भी कमी नहीं होती। अल्लाह ताला अफ़ो दरगुजर के जरिए बंदे को इज्जत और मकाम अता फरमाता है। जब भी कोई बंदा अल्लाह के लिए तवाज़ो इख्तियार करता है, अल्लाह ताला उसे बुलंदी अता फरमाता है। हमने तवाज़ो करनी है, जहाँ बिठाए बैठ जाएं, जो खिलाए खा लें, जो पिलाए पी लें, बस तवाज़ो। गुरूर तकब्बुर फूफा आओ भगत की तमन्ना, ये होनी नहीं चाहिए। अगर अल्लाह ने किसी के दिल में आपकी इज्जत डाली है, कोई आपको इज्जत देता है, इज्जत की जगह बिठाता है, मान सम्मान देता है, अच्छी चीज़ है। अगर कोई आपको किसी अच्छी नशिश पे कहता है कि आप यहाँ बैठिए, तो बैठ जाना चाहिए। किसी को कोई इज्जत की जगह बिठाए और ना बैठे तो कितना लेगा, वो गधा है। एक आदमी आपको इज्जत दे रहा है तो इज्जत ले लो भाई, लेकिन अपने दिल में तमन्ना होना, ये कहना यार मेरे को इज्जत नहीं दी, मेरे को मकाम नहीं दिया, मुझे रिस्पॉन्स नहीं दिया, ये मैं हूं ना, मैं मुझे, ये इंसान को ले डूबता है। इज्जत है ना, इज्जत याद रखिए कि इज्जत किरदार से बनती है, इज्जत मांगने से नहीं बनती। कोई पैसे मांगता है, कोई इज्जत मांगता है, एक पैसे का भिखारी है, कोई इज्जत का भिखारी है। मांगना है, भीख ही मांग रहा है, इज्जत दो इज्जत दो इज्जत दो। जैसे हमारे बाद बद अखलाक किस्म के दामाद लगे रहते हैं, इज्जत मांगने के चक्कर में रहते हैं, इज्जत ही बेचारों को पूरी नहीं भरती। और ऐसे कई रिश्तेदार होते हैं, ऐसे कई और माशरे में पलने वाले लोग होते हैं जिनको इज्जतों की भूख लगी हुई होती है। भूख है इनको इज्जत की, इज्जत की भूख नहीं होनी चाहिए। ठीक है, इंसान खुद को जिल्लत में पेश ना करे, ये अलग टॉपिक है। आप और हम खुद को जिल्लत में पेश ना करें, लेकिन इज्जत की तमन्ना और इज्जत की आरजू और मकाम और मनसब की आरजू का होना ये हलाकत में डालने वाला है। ये अपने आप को खुद कुछ समझने वाला मामला है। तो ऐसा करना भी नहीं चाहिए। आदमी को आज जैसी इनकी सारी इख्तियार करनी चाहिए, और अल्लाह तौफीक दे तो बस गरीबों की गमखारी करें, आम लोगों की मदद करें, हाजतमंदों की हाजत पूरी करें, और जो अल्लाह ताला ने आपको दिया है इससे गरीबों के घरों का जायजा लें, यानी तजस्सुस ना करें। और जब मैं गरीबों की मदद की जब बात करूं, याद रखिएगा प्यारे समय, इसमें माँ बाप को सबसे पहले याद रखना है। कई ऐसे हमारे शादीशुदा लोग होते हैं कि जो अलग रहते हैं लेकिन माँ बाप को नहीं पूछते। माँ बाप गरीब होते हैं, माँ बाप को ज़कात नहीं दी जाएगी, माँ बाप को ज़कात नहीं दी जाएगी। अरे माँ बाप ने ज़कात से थोड़ी को हमको पाला था यार, माँ बाप ने अपने बच्चे को ज़कात का दूध थोड़ी पिलाया था यार। माँ बाप को ज़कात नहीं दी जाएगी, माँ बाप की तो मदद की जाएगी। मदद भी क्या करूँ, मदद का भी लफ थोड़ा तो भारी पड़ता है। माँ बाप की तो मतलब की खिदमत की जाएगी, मदद का माँ बाप के लिए शायद मदद का लफ इतना मज़ेदार नहीं है। माँ बाप की तो खिदमत की जाएगी, उनको पेश किया जाएगा, वो कबूल फरमा ले तो अल्लाह का शुक्र अदा किया जाएगा, मेरे वालिदैन ने कबूल फरमा लिया। तो कई ऐसे गरीब माँ बाप होते हैं जिनके बच्चे अमीर हो जाते हैं, दुनिया भर में बच्चे रहते हैं, इधर रहते हैं उधर रहते हैं, लेकिन माँ बाप को नहीं पूछते। इसी तरह भाई बहन है, मैं आपको कैटेगरी कर रहा हूँ, भाई बहन है, खूनी रिश्ते हैं, फूफी का घर है, खाला का घर है, मामू का घर है, चचा का घर है, भाई का घर है, बहन का घर है, इसी तरह बेटी है, बेटी के ससुराल होते हैं, और इस तरह के करीब के कई लोग होते हैं कि जिनके यहाँ मतलब कि हम अगर गौर करें तो आपको बहुत गुर्बत मिलेगी। मेरा अपना तज्जिया है, नजरिया है, अपनी सोच है, हो सकता है गलत भी हो। ऐसा लगता है कि जो खानदान होते हैं ना, कबीले, तकरीबन बड़े खानदानों बड़े कबीलों में दो चार लोग मजबूत होते जरूर हैं, एक दो चार मजबूत तो उमूमन होते हैं जिनको सरमाया या मतलब इनके पास होता है काम काज कारोबार, थोड़ी आमदनी इनकी ठीक ठाक होती है। मेरा मशवरा यह है कि अगर यही लोग अपने खानदान को संभाल लेना, रोजगार के तौर पर भी, कर्जे के तौर पर भी, और राशन वगैरह की इलाज बीमारियों की मदद के तौर पर भी, अगर ये अपने खानदान को संभाल लें, यकीन माने मेरे को लगता है कि सारे खानदान संभाल जाएंगे। मगर बाज लोग ऐसे हैं कि जो खानदान को नहीं संभालते सारी दुनिया संभालते हैं। इसकी एक वजह यह भी हो सकती है कि खानदान वाले जो है ना वो रिस्पॉन्स नहीं करते जो बाहर वाले रिस्पॉन्स करते हैं। अब आप भाई बहन की मदद करेगा तो बहन भाई को मतलब कोई इतना वो नहीं देगी, जैसा बाहर वाला को बोलेगा तो बहन की तरफ से नहीं मिलेगा, बहन ये बोलेगी क्या दिया, हो सकता है बहन को इतना दे करे बहन बोलो कुछ भी नहीं दिया। माँ बाप गीत नहीं गाएंगे, भाई गीत नहीं गाएगा, इसी तरह करीब के रिश्तेदार वो नहीं करेंगे, वो इतनी ज्यादा आव भगत नहीं करेंगे। और ये मदद करने वाला इज्जत करने अगर आव भगत का भूखा होगा तो उसको लगेगा यार मेरे को मिला कुछ भी नहीं, मैंने इतनी मदद की। सही है, मैंने सुना है यार खानदान वालों की मदद नहीं करनी, बाहर वालों की मदद करो। क्यों नहीं करनी खानदान वालों की मदद यार, क्यों नहीं करनी? आप अल्लाह की रजा के लिए मदद कर रहे हैं, बल्कि खानदान की मदद इस तरह रिश्तेदारों की मदद करेंगे तो दो सवाब हैं, एक सदके का सवाब भी मिलेगा और सिले रहने का सवाब भी मिलेगा। इसी तरह जब आप किसी उलमा की, मजहबी आदमी की, दीनी आदमी की, जो दीन की, इस्लाम की और मजहब की खिदमत कर रहा होता है, अगर आप उसकी मदद करते हैं ना तो भी आपको दो सवाब मिलते हैं, एक अल्लाह की राह में खर्च करने का सवाब, दूसरा उसके दीन के मामले में मदद करने का सवाब, कि आपकी उसकी मदद से वो फिक्रों से आजाद हो जाएगा। इमाम गजाली अलैहि रहमान ने इन मोहब्बतों को लिखा है कि अल्लाह की मोहब्बतें मखलूक के जरिए कैसे मिलती हैं, कि मखलूक के किस फर्ज से आप किस तरह मोहब्बत करेंगे। यहां पर जातियात नहीं है, नफ्स नहीं है, अपना माली मफाद नहीं है, यहां दोनों तरफ आप देखेंगे तो अल्लाह और उसके रसूल के दीन की मोहब्बत आपको नजर आएगी, कि जिसकी वजह से एक दूसरे से मोहब्बतें कर रहे होते हैं। ये बात चीजें होती है सिले रहमी के तौर पर, मैंने कहा रिश्तेदारों के तौर पर कहा, हमारा काम पहुंचाना है, मनवाना तो काम है ही नहीं, पहुंचाना है। मैं पहुंचाने की कोशिश कर रहा हूं, और जो गरीब तबका इस वक्त गुर्बत की वजह से पीस रहा है, अमीर को भी महंगाई इफेक्ट करती है मुझे पता है, लेकिन अमीर की महंगाई इफेक्ट करने में ये बहुत ज्यादा उसकी आमदनी कम हो जाती है और थोड़ी बहुत सेविंग आगे पीछे हो जाती है, मगर एज सच उसका कोई बहुत बड़ा प्रॉब्लम नहीं आता। लेकिन गरीब आदमी महंगाई की वजह से जो महीने की 28 तारीख को खाली हो रहा था ना, वो अब 23 तारीख को खाली हो गया। जो 25 तारीख को कर्जा लेता था ना एक अगले महीने के लिए, और अपनी कंपनी से एडवांस सैलरी उठाता था अगले महीने के लिए, वो 25 के बजाय 18-20 को उठाने में लग गया। स्कूलों की फीस बढ़ रही है, कन्वेंस की फीस बढ़ रही है, ट्रांसपोर्ट के किराए बढ़ रहे हैं, तो फ्रूट का दाम बढ़ रहा है, सब बढ़ रहा है। और हमारे यहाँ डिस्काउंट का तो कोई दर कम अज कम में अपने वतन अजीज का ये मामला शर्मिंदगी के साथ बयान करना है, वरना दुनिया के कई मुल्कों के अंदर, इवन नॉन मुस्लिम कंट्रीज के अंदर, रमजान मुबारक के अंदर बाकायदा डिस्काउंटेड पैकेजेस होते हैं, और वो ड्रामा नहीं होता, वो बाकायदा डिस्काउंट होता है, वो ड्रामेबाजी नहीं होती। दीगर करेंसी में कम कर देंगे, सब करेंसी में कम होता है, रुपीस में शायद कम नहीं होता, ये लगाते जरूर होंगे लेकिन शायद अगला पिछला भी शायद बराबर कर देते होंगे। मैंने क्या कहा, बाज मखसूस जगहें जाओ करोड़ों अरबों रुपए की सेहरी इफ्तारी दी जाती है, जबकि वहां पर आप ना दे तो और देने वाले बहुत हैं, मगर ऐसी हजारों जगह हैं जहां देने वाला कोई नहीं है। आपके दस्तरखान पर चार चार तरी हुई चीजें होती होंगी, बेचारों के घरों में एक दिन भी कोई तरी हुई चीज इनको नहीं मिलती होगी। शायद आपके घर में रोजाना गोश्त मुर्गी बनता होगा, मगर ऐसे कई मेरे गरीब मुसलमान होंगे जिनके घरों में बच्चों को गोश्त देखना नसीब नहीं होता होगा। हो सकता है ऐसा होता हो, हो सकता है ऐसा होता हो, मेरी शायद अंदाजा होता होगा। ऐसे कई गरीब घर होंगे, इनमें आपके घर के मुलाजिम भी शामिल होंगे, आपके घर के मुलाजिम शामिल होंगे, आपके घर के चौकीदार शामिल होंगे, आपके घर के ड्राइवर शामिल होंगे, आपके घर के बावर्ची भी शामिल होंगे, आपके घर के छोटे मोटे काम करने वाले शामिल होंगे, आपकी फैक्ट्री के इंप्लॉयज भी शामिल होंगे, जिनकी 15,000-20,000 रुपए की आपके यहाँ सैलरी होगी। सब्जी भी लेने जाओ तो महंगी मिलती है, दाल लो तो महंगी मिलती है, हर चीज महंगी हो गई है। अगर मैं महंगाई पर बयान करता हूं ना तो कल हम महंगाई खत्म नहीं कर लेंगे ना, कोई बहुत जल्दी महंगाई खत्म होने का कोई चांस नजर आता है। तो महंगाई महंगाई महंगाई, तो हमने आज अपना बयान ये रखा कि महंगाई को रोने के बजाय जो महंगाई से इफेक्टेड है इनकी मदद की तरफ आ जाए, جو جتنی مدد کر سکے، جو جس کے کام آ سکے، ایک فیملی، دو فیملی، تین فیملی، چار فیملی، بارہ فیملی، ایک خاندان، اپنا خاندان، بھائیوں کا، بہنوں کا خاندان، یہ سنبھالیں. یہی علاج کا مسئلہ ہے. علاج مہنگے ہو گئے، میڈیسن مہنگی ہو گئی، ہمارے کہنے سے میڈیسن سستی نہیں ہو جائے گی. ماردار کرنے سے کوئی چیز، ماردار کوئی حل نہیں ہے ایسا خاص. ہم اپنی ذمہ داری پوری کریں، اللہ اور اس کے رسول نے ہمارے لیے جو اس میں ثواب رکھا ہے ہم پھر مدد کریں اور ثواب کمائیں. تبصرے کرنے سے حالات بدلتے نہیں ہیں، محض اپنی ذات کے لیے رونے سے حالات بدلتے نہیں ہیں. اور کب تک ہم اپنے رومال سے اپنی آنسو پہنچتے رہو گے؟ یار آپ سے زیادہ آنسو کسی اور کے بہ رہے ہیں، اپنے رومالوں سے ان کے آنسو جا کر پہنچو نا بھائی. اللہ کریم آپ کو اس کا اجر دے گا، اللہ کریم آپ کو اس کی برکت عطا فرمائے گا. اور پتہ نہیں کتنے اس میں اچھے سے اچھے لوگ آپ کو مل جائیں گے، نیک لوگ ملیں گے، پرہیزگار لوگ ملیں گے. ہو سکتا ہے کوئی مسجد کا امام ہو. آپ مسجد کے مؤذن کو کیا سمجھتے ہو؟ مسجد کا مؤذن کا مالدار آدمی ہے، بےچارے کے پاس سائیکل لینے کے پیسے نہیں ہوتے. مسجد کے خادم کو آپ کیا سمجھتے ہیں؟ مسجد کے خادم کے امیر آدمی ہوتا ہے. مسجد کے خادم کی فیملی نہیں ہوتی، مسجد کے امام کی فیملی نہیں ہوتی، مسجد کے مؤذن کی فیملی نہیں ہوتی، ان کے گھر نہیں ہوتے. ان کو بےچارے کو تو امامت کے ساتھ ساتھ یہ بھی دیکھنا ہوتا ہے کہ مسجد گھر دے گی کہ نہیں دے گی. یہ تو اپنی تنخواہ سے کرایہ کا گھر بھی افورڈ نہیں کر سکتے، ان کی تنخواہ ہی نہیں ہے. ہمارے یہاں، ہمارے یہاں ایک نارمل مزدور شاید 800,000 روپے روز کی دہاڑی ہے اس کی، شاید ہمارے شہر کی، وطن کی میں بات کر رہا ہوں. 800,000 ایک مزدور کی دہاڑی ہے روز کی. 25,000 سے 30,000 کے اندر ایک مزدور کماتا ہے ہمارے ملک کے اندر، اس کی جب دہاڑی لگتی ہے تو. میں کہتا ہوں ہماری مسجد کا امام اتنے بھی نہیں کماتا، جو روزانہ کو 5 ٹائم کی نماز پڑھا رہا ہے نا، اس کی بھی مہینے کی آمدنی 30,000 روپے نہیں ہے. 30,000 روپے مسجد کے امام کی تنخواہ؟ اللہ اللہ. جنازہ ہو تو بھی امام چاہیے، بچہ پیدا ہو تب بھی امام چاہیے، مسجد کو مسئلہ تب بھی امام چاہیے، گھر میں فاتحہ کرانا تو امام چاہیے، دکان میں آمدنی کم ہے تب بھی امام چاہیے، 5 ٹائم نماز پڑھانے کے لیے امام چاہیے، آواز بھی اچھی چاہیے، چہرہ بھی اچھا چاہیے، کپڑے بھی صاف ستھرے چاہیے، چہرہ مورا بھی اچھا چاہیے، قد کاٹ بھی تھوڑا نارمل ہونا چاہیے. ایسا ہوگا تب امام ہوگا، تنخواہ 5,000 6,000 دیں گے. یہ ہمارا حساب کتاب ہے، یہ مذہبی طبقے کا حال ہے. ہمیں درست کرنا پڑے گا. اس معاشرے میں رہنے والے یہ جو انفلوئنشل پیپل ہیں، جو سوسائٹی رن کرتے ہیں، جو سول سوسائٹی سے ریلیٹڈ ہیں، کمیونٹی سے جو ریلیٹڈ ہیں، مارکیٹوں سے جو ریلیٹڈ ہیں، آپ کو مارکیٹ کا پریسیڈنٹ ہے تو کمیونٹی کا پریسیڈنٹ ہے، کوئی وائس پریسیڈنٹ ہے، کوئی سیکرٹری جنرل ہے، کوئی جوائنٹ سیکرٹری ہے، کوئی خزانچی بنا ہوا ہے، کوئی علاقے میں دیکھ رہا ہے، یہ دیکھ رہا ہے. ارے بھائی غریبوں کی مدد کے لیے کوئی راستہ بناؤ نا، ان بیچاروں کی مدد کا راستہ بناؤ. لوگ علاج نہیں کروا رہے، بچہ بیمار ہوتا ہے سن کے بندہ خود بیمار پڑ جاتا ہے. ہائے افسوس، انجیکشن کہاں سے آئے گا؟ لیبورٹری ٹیسٹ کرانے کے لیے جاؤ تو چمڑے اتر جاتے ہیں، دوائی لینے جاؤ تو لینے کی طاقت نہیں ہے. میں دوبارہ کہتا ہوں کہ صرف مہنگائی پر بیان کرنے سے ہم مہنگائی دور نہیں کر سکتے، یہ ہمارے ہاتھ میں ہی نہیں ہے، مگر غریبوں کی مدد تو کر سکتے ہیں. غریب کی مدد کرو، بس میں اتنا آپ کو عرض کرنے کے لیے بیٹھا ہوا ہوں. غریب کی مدد کریں، غریب کی خدمت کریں آپ، اور ثواب کے لیے کریں، خدا را دکھانے کے لیے نہ کریں، بتانے کے لیے نہ کریں، جتا کے لیے نہ کریں. اور اس میں آغاز اپنے گھر سے کریں، پھر اپنے خاندان میں دیکھیں، رشتہ داروں میں دیکھیں، آس پاس پڑوسی میں دیکھیں. ارے پڑوسی کا حق دیکھیں یار، اسلام و دین کی تعلیم دیکھو، شوربہ زیادہ بنا لو. شوربہ زیادہ بنانے کی ترکیب ہمارے دین میں موجود ہے، پڑوسی کو کام آ جائے گا. تم پھل کھاؤ تو چھل کے باہر نہ پھینکو کہ پڑوسی کا بچہ دیکھے گا تو اس کو تکلیف پہنچے گی. یہ ہے پڑوسی، اس کے حقوق کتنے ہیں؟ کہ اتنے حقوق ہیں اس کے، وہ میرا موضوع نہیں ہے. تو پڑوسی غریب ہے، رشتہ دار غریب ہیں، خاندان والے غریب ہیں. سخاوت کا تعلق مال سے نہیں ہے، دل سے ہے، یہ یاد رکھیے گا. سخاوت کا تعلق مال سے نہیں ہے، سخاوت کا تعلق مال سے نہیں ہے، سخاوت کا تعلق مال سے نہیں ہے، سخاوت کا تعلق دل سے ہے. غریب آدمی کو بھی اگر اللہ سخاوت دینا تو اپنے آٹے کی آدھی تھیلی کسی غریب کو دے دیتا ہے، اپنے نمک کی آدھی تھیلی کسی غریب کو دے دیتا ہے. اور اگر امیر ہو اور اللہ نے اس کو معاذ اللہ بخل دیا ہے، کنجوسی دی ہے، تو وہ کہتے ہیں نا کہ وہ کسی کو اپنا بخار بھی نہ دے. تو یہ اللہ کی تقسیم ہے، جسے چاہے سخاوت دے دے. غریب آدمی بھی دو گھر میں انڈے تو ایک غریب کو دے دیتا ہے یار، عام آدمی کہہ رہا ہے تم کھا لو یار. تو اللہ ہمیں سخاوت، سخاوت، سخاوت جنت میں لے جانے والا ہے، اعمال ہے. سخاوت ایک ایسی شاخ ہے کہ جس کی جڑ جنت کے اندر ہے, جو اس شاخ کو پکڑے گا انشاءاللہ جنت میں جائے گا اللہ کی رحمت سے. تو آپ اور ہم اللہ کی راہ میں خرچ کرنے والے بنے کہ نہ جانے کون سا ایسا مل جائے جس کی آپ مدد کر جاؤ اور قیامت کے دن والے نیارے ہو جائیں. کیسے؟ حدیث پاک میں پیارے آقا صلی اللہ تعالی علیہ وسلم نے ارشاد فرمایا, اہل دوزخ میں سے کچھ لوگ نکلیں گے, ایک دوزخی ایک جنتی کے پاس سے گزرے گا اور کہے گا, اے فلاں کیا تو مجھے پہچانتا ہے؟ جنتی پوچھے گا, تو کون ہے؟ میں تو تجھے نہیں پہچانتا. وہ کہے گا, میں وہ شخص ہوں جس سے تو نے دنیا میں وضو کے لیے پانی مانگا تھا, میں نے تجھے پیش کیا تھا. یہ سفارش کرے گا دوزخی کی, اس کی سفارش قبول کر لی جائے گی, یعنی اسے دوزخ سے نکال کر جنت میں داخل کر دیا جائے گا. اور ایک اور دوزخی شخص ایک جنتی آدمی کے قریب سے گزرے گا اور کہے گا, اے فلاں کیا تو مجھے نہیں جانتا؟ وہ کہے گا, تو کون ہے؟ میں تو تجھے نہیں جانتا. وہ کہے گا, میں وہ ہوں کہ تو نے اپنی فلاں حاجت میں میرے پاس کسی کو بھیجا تھا, تو نے اپنی فلاں حاجت میں, تجھے کوئی چیز کی ضرورت تھی تو تو نے کسی کو میرے پاس بھیجا تھا اور میں نے وہ تیری حاجت پوری کر دی تھی. اس پر یہ جنتی اس کی سفارش کرے گا اور اس کی سفارش قبول کر لی جائے گی. نہ جانے ہم دنیا میں کس کی مدد کر جائیں, کس کی حاجت پوری کر جائیں, اپنے اعمال کردار کا جائزہ لیں, کیا پتہ یہی وہ چیزیں ہوں جو ہمیں بخشوا کر جنت میں لے جائیں. معاملات جو ہے نا, لوگوں کے ساتھ معاملات, لوگوں کے ساتھ حسن سلوک, لوگوں کے ساتھ نرمی, لوگوں کے جنازوں میں شرکت, ان کی میتوں میں معاملہ, ان کی مدد, ان کی کفالت, ان کی حاجت پوری کرنا, یہ اتنے ثواب کا اور ایک معاشرے کو اتنا خوبصورت بناتا ہے. اللہ ہمیں اس چیز کو سمجھنے کی توفیق عطا فرمائے. ایک اور حدیث سنیے, جو شخص اپنے بھائی کی حاجت پوری کرنے کے لیے چلا, یہ چلنا اس کے لیے 10 سال کے اعتکاف سے زیادہ بہتر ہے. یہ حدیث میں آپ کے سامنے بیان کر رہا ہوں. اللہ تعالی ہمیں ان باتوں پر عمل کرنے کی توفیق عطا فرمائے. ایک اور حدیث سنیے, جو بندہ اپنے بھائی کی حاجت کے لیے چلا یہاں تک کہ اس کی حاجت پوری کر دی, اللہ تعالی اس پر 75,000 فرشتوں کا سایہ فرماتا ہے جو اس کے لیے مغفرت طلب کرتے ہیں اور دعا کرتے رہتے ہیں. اگر یہ صبح کو اپنے بھائی کی مدد کو نکلا تو فرشتے شام تک دعائے مغفرت کرتے رہتے ہیں, اور اگر شام کو چلا تو صبح تک. اور یہ جو بھی قدم اٹھاتا ہے ہر قدم کے بدلے اللہ تعالیٰ اس کی ایک خطا معاف فرماتا ہے اور اس کا جنت میں ایک درجہ بلند فرماتا ہے. خالی نہیں ہے, مدد کرنے والا نہ مالی خسارے میں ہے نہ دنیاوی خسارے میں. بیماریاں دور ہوتی ہیں, پریشانیاں دور ہوتی ہیں, گھر کے معاملات اچھے ہو جاتے ہیں. ہو سکتا ہے میاں بیوی میں جھگڑا ہو, صدقہ کر دے کسی کا, اس طرح مدد کر دے. ہو سکتا ہے اولاد نافرمان ہے, مدد کر دو. ہو سکتا ہے دشمن آپ کے پیچھے پڑا ہوا ہے, اللہ نہ کرے. ہو سکتا ہے کہ آپ اور 10 قسم کی پریشانیوں مصیبتوں میں پڑے ہوئے ہیں, یقین مانیں, صدقہ کریں, لوگوں کی مدد کریں, اللہ نے چاہا تو آپ کی پریشانیاں دور ہوں گی, بیماریاں دور ہوں گی. کہ بلا یہ صدقے کو نہیں پھلانگتی, صدقہ ایک ایسا اللہ نے مطلب عمل عطا فرمایا ہے. تو آج کے اس بیان میں میری تمام تر عاشقان رسول سے مدنی التجا, ظاہر ہے یہاں پر مرد اسلامی بھائی بیٹھے ہوئے ہیں, مرد بیٹھے ہوئے ہیں, اسلامی بہنوں سے گھروں میں ہوں, تو اسلامی بہنوں کو چاہیے کہ وہ بھی مدد کریں, وہ بھی اپنا کام زکات دیں. میں تو اسلامی بہنوں کو مشورہ دیتا رہتا ہوں کہ بھلے شوہر امیر ہے, شوہر کہتا ہے میں دے دوں گا, باپ کہتا ہے میں دے دوں گا, مشورہ دے رہا ہوں میں. وہ کہے گے نہیں, میری زکات میں دوں گی. آپ کو اللہ تعالیٰ نے سونا چاندی جو بھی مال دیا, میں اسلامی بہنوں کے لیے کہہ رہا ہوں, سونا چاندی آپ کو جو بھی مال دیا, اگر سونا چاندی مال میں سے آپ کو رائے خدا میں خرچ کرنے کی حرص اور محبت ہو تو آپ اپنی بالی, انگوٹی, چوری, کوئی سیٹ ہے بیچ دو. آپ بولے میرے پاس زکات کے پیسے نہیں ہیں, 1,25,000 روپے میرے پاس نہیں ہے, تو 1,25,000 روپے نہیں ہے تو 1,25,000 روپے کی سیٹ بیچ دو, چوری بیچ دو, انگوٹی بیچ دو, دو بالی بیچ دو, کوئی بھی چیز بیچ دیں آپ. یہ اللہ کی راہ میں دینا ہی ہے نا, اس کی جو رقم آئے وہ مستحق کو دے دیں آپ, آپ کی طرح سے زکات ادا ہو جائے گی. لیکن اب اس میں ایک پرابلم ہے کہ آپ دے تو دو گی, آدمی بولے گا میں دے دیتا ہوں, کیوں؟ وہ بولے گا ابھی دے گی, ایک مہینے کا وہ بولے گی دو بالیاں چلی گئی ہیں میرے کو دلا دو. تو یہ بےچارا بولے گا یار یہ دینے سے اچھا تھا میرے سے زکات لے لیتی, گئے تو وہی جیب سے. مگر یہ اسی میں آپ کو سمجھانے کے لیے خوشتبئی کے طور پر عرض کر رہا ہوں, وہ دل سے اللہ کی راہ میں دیں, زکات اپنی ری کیلکولیٹ کریں. تمام تر جن کے اوپر زکات فرض ہے میری مشورہ ہے کہ زکوٰۃ ری کیلکولیٹ کریں، ہر سال اپنی زکوٰۃ ری کیلکولیٹ کریں، مشورہ دے رہا ہوں، ہر سال اپنا سونا چاندی کو ری ویٹ کریں، دوبارہ اس کا وزن کریں اگر ضرورت آپ کو لگتی ہے تو، اور پھر نئی کیلکولیشن کے ساتھ آپ اپنی زکوٰۃ کو نکالیں، اور صرف بنی ہوئی بندی بندائی لسٹ پر زکوٰۃ دینے کے بجائے، ہو سکتا ہے جسے پچھلے سال آپ نے زکوٰۃ دی تھی وہ اس سال زکوٰۃ کا مستحق نہ رہا ہو، ہو سکتا ہے جسے پچھلے سال زکوٰۃ آپ نے نہیں دی کہ وہ زکوٰۃ کا مستحق نہیں تھا، ہو سکتا ہے اس سال وہ زکوٰۃ کا مستحق بن چکا ہو۔ تو یہ ایک فریضہ ہے ہمارا، زکوٰۃ یہ ہمارا ایک فریضہ ہے، اس فریضے کو خوش دلی کے ساتھ ادا کریں۔ کوئی تجوری کا منہ کھول دو گے اور زکوٰۃ کے علاوہ بھی اگر مدد کرو گے تو اللہ تعالیٰ آپ کو اس کا اجر دے گا، آپ گن کے دو گے گن کے ملے گا، بے گنے دو گے تمہیں بے گنا ملے گا، آپ ہاتھ کھلا رکھو تو غیب سے اللہ تعالیٰ آپ کے لیے اسباب پیدا فرمائے گا۔ مگر بس یہ ضرور عرض کروں گا کہ دیں تو اخلاص کے ساتھ دیں، حلال روزی سے دیں، اور کسی کی عزت کے کپڑے اتار کر اس کو کپڑے مت پہنانا ہے، مہربانی کرنا، کسی کی عزت خراب مت کریے گا، نہ اپنے آپ کو ایکسپوز کرنے کی بندہ کوشش کرے، جتنا ہو سکے اچھی اچھی نیت تو اللہ کی رضا کے لیے کرے۔ اور دعوت اسلامی کے حوالے سے بھی آپ کو میں نے چند مدنی پھول عرض کیے ہیں کہ ہر حوالے سے اپنا دعوت اسلامی کے ساتھ رہیں، دعوت اسلامی کی جتیمات میں آتے رہیں، اپنے یہاں رسالے رکھیں، اب مدرسۃ المدینہ بالغان میں شرکت کریں۔ اب میرا موضوع سیدھی سی بات ہے، نفلی صدقہ اور غریبوں کی مدد تھا، یہ میرا پرٹیکولر موضوع تھا جو میں نے آپ کو دیا، لیکن یہ ضمناً ایک نیکی کی دعوت میں آپ کو دینا چاہ رہا ہوں کہ وہ میرے پیارے اور میٹھے اسلامی بھائی جو دیکھ کر بھی قرآن نہیں پڑھ سکتے، اور یہ ہزاروں لاکھوں کی تعداد میں دیکھ کر قرآن نہیں پڑھ سکتے، آپ کو یہ پتہ ہے دیکھے یہ 500 کی کہ 1000 کی ہے، یہ 5000 کی ہے کہ 100 روپے کی ہے، یہ ساری پہچان ہے ڈالر ہو یہ اپنے پاؤنڈ پہچان لیتے ہو، دیکھ کر قرآن نہیں پڑھ سکتے۔ آج یہ نیت کر لیں آپ جتنے بھی اسلامی بھائیاں ہیں کہ انشاءاللہ ہم یہ آج نیت کرتے ہیں کہ میں اپنے آپ کو قرآن سیکھنے کے لیے پیش کروں گا، اور اتنا کم از کم میں کر لوں کہ مجھے دیکھ کر درست قرآن پڑھنے آ جائے۔ کیا ہم صرف کمانے کے لیے، تجارت کرنے کے لیے، کاروبار کے لیے آئے ہیں؟ اپنی نماز درست نہیں کریں گے یار، نماز پڑھنے نہیں آتی، ہمارے بچوں کو ہم نے نماز پڑھنے نہیں سکھائی، گھر والوں کو ہم نے نماز پڑھنے نہیں سکھائی، ایسا کیسے کم کریں گے؟ کیا مرد کا کام صرف کمانا ہے؟ کیا اپنے اپنے گھر والوں کو جہنم کی آگ سے بچانا مرد کا ہمارا کام نہیں ہے؟ اپنی اصلاح کرنا ہمارا کام نہیں ہے؟ خود گناہ سے بچ کر اپنے گھر میں بیوی بچوں کو ماں باپ کو بھائی بہنوں کو گناہ سے بچانا، کیا یہ ہماری یہ ذمہ داری نہیں ہے؟ صرف پیسہ کمانا یہ ہماری ذمہ داری رہ گئی یار، تب تربیت نہیں کریں گے اولاد کی۔ آج اولاد کا پرابلم ہے، بڑی تعداد اولاد کے پرابلم کا شکار ہے، کیونکہ اولاد کی ہم نے دینی تربیت ہی نہیں کی ہے۔ اولاد اتنی عجیب ہو گئی ہے، جب باپ پیسے دیتا ہے تو باپ کی واہ واہ ہے، پیسہ نہ دے تو پھر باپ کی، وہ کہتے رہے کہ وہ باپ بھی اے ٹی ایم مشین بنا ہوا ہے، ٹک 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 کی آواز جب آتی ہے نا تو ایسے مزہ آ رہا تھا کہ نوٹیں نکلیں گی، لیکن جب آواز آنی بند ہو جائے گی نا وہ نوٹوں کی تو پھر مشین کی آواز بھی اچھی نہیں لگتی، پھر بڑا بوڑھا ہو جائے گا تو پھر اس کو مزہ نہیں آئے گا کہ یار بیٹا نے میرے کو اٹھا کر پھینک دیا۔ اگر مذہبی تربیت ہوگی، دینی تربیت ہوگی، سنت و بری تربیت ہوگی، عالم بنائیں گے، حافظ بنائیں گے، کیوں نہیں بنا سکتے آپ؟ کیا غریب کا بچہ ہی عالم بنے گا؟ کیا غریب کا بچہ ہی حافظ بنے گا؟ غریب کا بچہ ہی مفتی بنے گا؟ جبکہ ایسا بالکل نہیں ہے، دعوت اسلامی نے بہت ٹرینڈ تبدیل کیا ہے الحمدللہ، اچھی خاصی فیملیز کے، متوسط فیملی اور تھوڑی سی اپر فیملی کے لوگ کو بھی بچے عالم بن رہے ہیں، جامعۃ المدینہ میں پڑھ رہے ہیں، درس نظامی کر رہے ہیں، قرآن کریم حفظ کر رہے ہیں، الحمدللہ، اس کا انکار نہیں کرتا، لیکن اس کی پرسنٹیج بہت کم ہے، بہت کم ہے۔ آپ جا کے مدارس اور جامعہ کا دورہ کریں، آپ کو کھاتے پیتے لوگوں کی اولاد کتنی ملے گی؟ غریبوں کے بچے زیادہ ہیں۔ ہمارا بچہ کیوں ہمارے لیے صدقہ جاریہ نہ بنے؟ ہم دنیا سے جائیں تو ہم نیک اولاد چھوڑ کر کیوں نہ جائیں؟ اللہ عمل کرنے کی توفیق عطا فرمائے۔
میں مبلغ بنوں سنتوں کا، خوب چرچا کروں سنتوں کا، ہو کرم بحر خاک مدینہ۔